और उसके बाद उन्होंने ये कह दिया था कि मैं आखिरी शख्स हूँ, आइंदा तो किसी को नहीं मार सकेगा, और इसी तरह हुआ था। ये बहुत आला दर्जे के ताबईन में से हैं, सईद बिन जुबैर रहमतुल्लाह अलैह और हज्जाज बिन यूसुफ। उसके बाद इनको शहीद कराने के बाद हज्जाज बिन यूसुफ बिल्कुल उसको चैन नहीं मिला, आराम नहीं मिला, इसलिए कि वो मुख्तलिफ परेशानियों में मुबतला होता रहा, बीमारियों में मुबतला होता रहा, अचानक नींद से उठ जाता था और ये कहता था मेरा सईद से क्या वास्ता, वो मुझे क्यों परेशान कर रहे हैं, इस तरह की बातें कहता रहता था वो। बहरहाल वो तो उनका अल्लाह ताला का मामला है। सईद बिन जुबैर रहमतुल्लाह अलैह ये फरमाते हैं कि साबिकून से मुराद वो लोग हैं जो तौबा और आमाल सालिहा यानी तआत में सबकत करते हैं, और उन्होंने इन दोनों दो बातें जो लीं, तौबा में सबकत करने वाले और आमाल सालिहा की तरफ सबकत करने वाले, ये दोनों माना के लिए उन्होंने कुरान की आयतें ही पेश की। इस वजह से ये कौल बड़ा मजबूत हो जाता है कि तौबा करने में सबकत करने का तذکرہ कुरान में कहाँ मिलता है। कुरान में अल्लाह ताला का इरशाद है साबिकु इला मगफिरतिन मिन रब्बिकुम, सबकत का तذکرہ साफ साफ आ गया, सबकत करो अल्लाह की मगफिरत की जानिब, साबिकु इला मगफिरतिन मिन रब्बिकुम। तो गया सबकत के लिए अल्लाह ताला ने एक जगह पर जहाँ सबकत का लफ्ज़ इस्तेमाल किया तो वहाँ पर यह कहा कि मगफिरत की जानिब सबकत करो। इसीलिए सईद बिन जुबैर फरमाते हैं कि साबिकीन से मुराद तौबा की जानिब सबकत करने वाले, जैसे ही गुनाह हो जाए जल्दी से इंसान तौबा कर ले। हदीस में आता है कि इंसान जब तौबा करता है तो अत्ताइबु मिनज़्ज़म्बी कमन ला ज़म्बा ला, जब इंसान गुनाह से तौबा करता है तो इसी तरह है गोया उसका कोई गुनाह, उसने गुनाह किया ही नहीं। इसको बाज़ उलमा ने इस तरह समझाया कि इंसान पेंसिल से जब कोई चीज़ लिखता है, लिखने के बाद उसको मिटा देता है, इस तरह मिटा देता है कि उसका बिल्कुल कोई पढ़ बिल्कुल उसका नामो निशान ख़त्म हो जाता है, इसी तरह अल्लाह ताला गुनाह करने के बाद जब इंसान गुनाह करता है तो उस गुनाह पर जो आज़ा है वो भी शहादत शायद बन जाते हैं, गवाह बन जाते हैं। इसी तरह जिस ज़मीन पर गुनाह किया वो ज़मीन भी गवाह बन जाती है, जो फरिश्ते लिख रहे हैं वो भी गवाह बन जाते हैं, लेकिन जैसे ही वो तौबा करता है तो वह तमाम जगहों से अल्लाह ताला मिटा देता है। जिन फरिश्तों के जहन में वो चीज़ थी वहाँ से भी मिट गई, जिस ज़मीन पर वो चीज़ थी वहाँ से भी ख़त्म हो गई, हर जगह से उसकी अलामत ख़त्म हो जाती हैं, कोई नामो निशान बाकी नहीं रहता। लेकिन हदीस में इस पर भी तरगीब आई है कि वअत्बिउ सय्यिअतल हसनत तमहुहा, कि जब इंसान कोई गलत काम करे तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब तुम कोई गलत काम कर लो तो उस गलत काम के बाद अच्छा काम भी कर लिया करो। तौबा तो इंसान करेगा ही, वो तो इस पर ज़िम्मेदारी है ताकि गुनाह की माफ़ी हो जाए, लेकिन उस गुनाह से तौबा करने के बाद उसके अलावा उसको कोई और नेक काम भी कर देना चाहिए ताकि वो नेक काम उसकी जगह ले ले। जिस जगह नामा आमाल में अब बुराई लिखी हुई थी तब एक नेक आमाल उसकी जगह पर लिख दिए जाएँ। बाज़ों ने कहा कि नेक आमल ये तौबा ही है, लेकिन मज़ीद उस पर यह होगा कि इंसान नेक आमाल मज़ीद कर ले ताकि उस बुराई के बदले में गोया एक मज़ीद कफ़ारा अदा कर रहा है। जैसा कि फिर अल्लाह ताला का मामला तो यह है कि वो तो सिर्फ तौबा करने ही पर बख्श देता है, और फिर फौरन दोबारा इंसान फिर गुनाह करे फिर तौबा करे तो फिर बख्श देता है, और इसी पर अल्लाह ताला ने तरगीब भी दी है कि तुम बार बार मगफरत चाहो, और कभी ये इंसान न सोचे कि नहीं बार बार तौबा करने से और मगफरत तलब करने से इंसान को कभी शर्म आए कि नहीं ये कैसे हो सकता है मैं बार बार माफ़ी मांगूँ, इसलिए कि जितनी मरतबा इंसान माफ़ी मांगता है अल्लाह ताला को वो ज़्यादा पसंद होता है। लेकिन आम हालात में अगर हम देखें कि एक शख्स ने दूसरे को तकलीफ़ पहुँचाई, अब तकलीफ़ तो पहुंचा दी, माफ़ी मांग ली, ठीक है मामला साफ़ हो गया, लेकिन यहाँ पर अभी मामलात में थोड़ी सी कदूरत इंसानों के लिहाज से ये देखा जाए तो कदूरत बाकी रह जाती है। फिर यह है कि अच्छा चलो ठीक है मैंने तकलीफ़ पहुंचा दी तो इसके बदले में अब मज़ीद कोई एहसान भी कर दे, तो जाहिर है कि वो ज़्यादा बेहतर समझा जाता है और दिलों के साफ़ करने के लिहाज से ज़्यादा अच्छी चीज़ समझी जाती है। इसी तरह हमें अल्लाह ताला के साथ मामला रखने की ज़रूरत है कि जब इंसान गुनाह करे तौबा कर लें, तौबा के साथ फिर मज़ीद ये भी करें कि अच्छा चलो मैंने गुनाह किया था तो अब उसके बजाय तौबा के साथ एक मज़ीद नेक अमल भी कर लूँ, जिस तरह मैंने बुराई की थी इस तरह आप नेक अमल भी कर लूँ। तो सईद बिन जुबैर रहमतुल्लाह अलैह का कहना यह है कि अस्साबिकून से मुराद एक तो वो लोग हैं जो तौबा में सबकत करते हैं, जैसे ही गुनाह हो जाए सब तौबा फ़ौरन कर लेते हैं, और दूसरे नेक अमल में सबकत करने वाले। गया दो चीज़ें, आमाल सालिहा में सबकत और तौबा में सबकत। तौबा की सबकत के लिए तो उन्होंने कुरान की आयत पेश की साबिकु इला मगफिरतिन मिन रब्बिकुम, और आमाल सालिहा में सबकत करने के लिए उन्होंने दूसरी आयत पेश की फस्तबिकुल खैरात, नेक कामों में सबकत करो। उलाइका युसारिऊन फिल खैरात, ये वो लोग हैं जो नेकियों में सबकत करके जल्दी जल्दी आगे हिस्सा लेते हैं और ऊंचे मरातब हासिल करते हैं। उलाइका युसारिऊन फिल खैरात वहुम लहा साबिकून, ये लोग हैं जो नेक कामों की तरफ जल्दी जाते हैं और उसमें सबकत करते हैं। तो सईद बिन जुबैर रहमतुल्लाह अलैह का यह कौल साबिकीन के तशरीह में कि जो तौबा में सबकत करें اور اعمال صالحہ میں سبقت کریں۔ گویا ایسا قول ہے جو تمام اقوال کو گویا جامع ہے۔ اس میں صحابہ کی جماعت کو لے لیں، اس میں اور انبیاء اور پیغمبروں کو لے لیں، جن کو بھی شامل کر لیں، ظاہر ہے کہ تمام اس میں شامل ہو جاتے ہیں۔ ان پر اللہ تعالیٰ نے، ان کے بارے میں اللہ تعالیٰ نے ایک خاص چیز یہ بیان کی کہ السابقون السابقون یہ کون لوگ ہیں، ان کی خاص چیز کیا ہے، ان کے اندر خاص وصف کیا ہے، اولئک المقربون، یہ لوگ مقرب ہیں۔ یہی بہت بڑا انعام ہے ان کے لیے کہ یہ مقرب ہیں۔ جیسے موسیٰ علیہ الصلوۃ والسلام کے زمانے میں جب موسیٰ علیہ السلام کے مقابلے میں ساحروں کو ابھارا گیا تھا کہ تمہیں ان کا مقابلہ کرنا ہے، ساحر تیار ہو گئے، جب میدان میں جمع ہوئے اور ساحروں نے فرعون سے یہ طے کرانا چاہا کہ ہمیں کیا معاوضہ ملے گا، تو فرعون نے بہت مختصر، اور قرآن نے خاص طور پر اس کا تذکرہ بھی کیا ہے، یہ گویا ہمیں سمجھانے کے لیے کیا ہے، قرآن کے ہر لفظ میں کوئی نہ کوئی ضرور مصلحتیں اور حکمتیں اس کے پیچھے پوشیدہ ہیں۔ قرآن نے خاص طور پہ اس بات کا تذکرہ کیا کہ ساحروں نے پہلے تو مطالبہ کیا ملے گا کیا، تو فرعون نے بھی بڑے مختصر اور جامع الفاظ میں جواب دیا کہ تم انکم اذا لمن المقربین، تم مقرب ہو جاؤ گے۔ اس چیز کو انہوں نے کافی سمجھ لیا کہ بس مقرب ہو گیا پھر کافی ہے، ابھی تھوڑا سا معاوضہ لے کے ہم اس پر پورا پختہ کر لیں کہ بس اتنا ہی معاوضہ ہوگا تو آئندہ نہیں ملے گا، مقرب ہو گئے اس کا مطلب یہ ہوا کہ اب مقرب ہو گئے پھر تو ملتا ہی رہے گا، پھر تو ہمارا یہ مطلب یہ کہ جب بھی ضرورت پیش آ گئی تو ہمارا کام ہو گیا۔ اللہ تعالیٰ نے ان لوگوں کے لیے کہا کہ ان کا بہت بڑا وصف یہ ہوگا کہ اولئک المقربون۔ اور یہاں پر خاص چیز یہ ہے، جو نقطہ یہاں پر ہے وہ یہ ہے کہ یہاں پر مقربون ہیں، ایک ہوتا ہے قریب ہونے والے، ایک ہوتا ہے جن کو قریب کر لیا گیا ہے، ظاہر ہے دونوں میں بہت بڑا فرق ہے۔ ایک تو وہ لوگ ہیں جو خود قریب ہوتے ہیں، اللہ تعالیٰ نے یہاں یہ نہیں کہا کہ وہ خود قریب ہوتے ہیں، اس لیے کہ کسی انسان کے اندر یہ صلاحیت نہیں ہے کہ اللہ جیسے عظیم ذات سے قرب حاصل کرے، یہ تو اللہ تعالیٰ کی رحمت اور فضل ہے کہ وہ انسان کو اور حقیر مخلوق کو، اپنی چھوٹی سی مخلوق کو اپنا قرب عطا کر دیتا ہے، تو ان کے اعمال اور سبقت کرنے کی بنا پر، اللہ تعالیٰ سے خاص تعلق کی بنا پر کیا ہوتا ہے کہ اللہ ان کو اپنے قریب کر لیتا ہے، ورنہ انسان میں صلاحیت نہیں تھی کہ وہ اللہ تعالیٰ کے قریب جاتا۔ اولئک المقربون، یہ گویا عربی زبان کے لحاظ سے اس میں مفعول کا صیغہ ہے جو بتا رہا ہے کہ ان کو قریب کر لیا گیا، اللہ تعالیٰ نے ان کو قریب کیا ہے، ورنہ ان میں کوئی حیثیت نہیں تھی کہ وہ اللہ سے قریب خود جاتے اور خود قریب ہوتے اللہ تعالیٰ کے۔ اولئک المقربون۔ اب یہاں پر تین جماعتیں ہو گئیں، میمنہ، مشعمہ اور السابقون، اصحاب الیمین، اصحاب الشمال، دائیں والے، بائیں والے اور سابقین، یہ تو ہو گئے۔ اب یہاں پر اگر دیکھیں تو ترتیب کے لحاظ سے پہلے اصحاب الیمین ہیں، پھر اصحاب الشمال ہیں، اور تیسرے درجے میں سابقین کو بیان کیا گیا، ورنہ ترتیب کے لحاظ سے اگر دیکھتے تو اس طرح نظر آتا ہے بظاہر کہ السابقین پہلے آتے، اسے کہ اعلیٰ درجے کے ہیں، پھر اصحاب الیمین بعد میں آتے، اور اس کے بعد اصحاب الشمال سب سے اخیر میں آتے، لیکن ترتیب اس طرح نہیں ہے۔ اس کی وجہ کیا ہوگی؟ اس کی وجہ یہ بھی ہو سکتی ہے کہ سب سے پہلی چیز کہ اصحاب الشمال پہلے کیوں نہیں آئے۔ عام قرآن کا انداز، جو بھی آیت قرآن کی دیکھ لیں، ہمیشہ یہی نظر آئے گا کہ اللہ تعالیٰ نے ہمیشہ رحمت کا تذکرہ پہلے کیا اور غضب کا تذکرہ بعد میں کیا ہے، اس لیے کہ حدیث ہے، کہ حدیث قدسی میں آتا ہے، اللہ تعالیٰ کا ارشاد ہے کہ رحمتی سبقت غضبی، میری رحمت میرے غضب سے مقدم رہتی ہے، اس پر غالب غالب رہتی ہے۔ تو قرآن کا انداز عام طور پہ یہی نظر آئے گا کہ پہلے رحمت کا تذکرہ آئے گا، وَإِنَّ رَبَّكَ لَذُو مَغْفِرَةٍ لِّلنَّاسِ عَلَى ظُلْمِهِمْ وَإِنَّ رَبَّكَ لَشَدِيدُ الْعِقَابِ، اللہ تعالیٰ گناہوں کے باوجود بہت بخشنے والا ہے، لیکن اللہ تعالیٰ شدید العقاب بھی ہے، بڑا سخت سزا دینے والا بھی ہے۔ تو عام طور سے یہی نظر آتا ہے قرآن میں کہ پہلے رحمت کا تذکرہ آئے گا، اس کے بعد غضب کا تذکرہ آتا ہے، کہ اصل تو تم لوگ رحمت ہی کی کوشش کرو، لیکن اگر تم نہیں کوشش کرتے اور اتنے حجتوں کے ظاہر ہونے کے بعد بھی کوئی شخص اس رحمت کو حاصل کرنا نہیں چاہتا، تو پھر اس کی خود کی کمزوری ہے کہ پھر اللہ تعالیٰ پھر فرماتے ہیں، اس کے بعد میں پھر غضب کا تذکرہ آتا ہے۔ تو اس لیے اصحاب الیمین کا پہلے ہونا ظاہر ہے کہ اللہ کی رحمت کا تقاضا یہ ہے کہ پہلے اصحاب الیمین کا تذکرہ ہو جائے۔